अच्छे तरीके से ये न्यूज देती है ना,
हाँ,
तो मजा आ जाता है सुनने का।
बहुत शुक्रिया आपका, बहुत मेहरबानी आपकी, बड़ी मेहरबानी आपकी, बहुत बहुत शुक्रिया।
बहुत शुक्रिया आपने रमजान में हमारा इतना साथ दिया।
हमारा फर्ज बनता है बहन, हमारा फर्ज बनता है ये, एंड होपफुली आप लोगों को कुछ हेल्प हुई उस चीज से। बहुत शुक्रिया आपका,
बहुत शुक्रिया, अल्लाह हाफिज।
अल्लाह हाफिज। नेक्स्ट कॉल जी, हेलो, अस्सलाम वालेकुम। जी वालेकुम।
आपका फोन, अपना फोन नंबर दीजिए आप, बाद में आपसे बात करता हूँ।
मैं अपना पर्सनल फोन नंबर चाहिए मेरा।
जी जी।
416
893 2223 2223।
जी, 2223।
अच्छा, बहुत शुक्रिया,
बहुत मेहरबानी,
आपसे बात होगी
जरूर सर, इंशाल्लाह आपसे बात करेंगे हम। और हमारा नंबर है जी 416-620-1778। मुझे यकीन है कि मैंने दो कॉल्स और मिस कर दी है। यू आर मोस्ट वेलकम टू गिव अस अ कॉल। शाजिया जी से जो भी बात करनी है आपने, एक और कॉल मेरे साथ है जी। हेलो, अस्सलाम वालेकुम।
वालेकुम अस्सलाम माजिद भाई, आप मेरा फ़ोन इतनी देर से क्यों उठाते?
मुझे बहन चक्कर ये है कि वहाँ पता नहीं किसका फ़ोन आ रहा है, हम तो वन बाय वन हर एक का फ़ोन उठा रहे हैं, तो दूसरों को आपकी ज़रा इस दफ़ा ताखीर होगी, उसकी माजरत।
कोई बात नहीं, इस दफ़ा माफ़ कर देती हूँ।
इस दफ़ा माफ़ कर दें जी, फरमाइए।
तो आपने ये अभी शाजी ने खबर सुनाई थी ना कि कोमल नंजियानी ने ऑफर एक्सेप्ट नहीं करी, तो मैं 1000% मुझे यकीन है इस खबर पर।
जी ठीक है, बिल्कुल ये आपके ख्यालात हैं और बिल्कुल हम उसको रिस्पेक्ट करते हैं, अगर ऐसे है तो बड़ी अच्छी बात है।
नहीं क्योंकि मुझे ये पता है कि मुझे भी अगर कोई पाकिस्तान के खिलाफ कुछ बोलने को कहेगा और मुझे कहेगा इतना पैसा ले लो, चाहे मेरे पास जितना भी है, मैं कभी भी नहीं करूंगी।
नहीं, वो शायद उनको वो खिलाफ बोलने वाले नहीं थे, वो जरा स्टीरियोटाइप किस्म के थे कि जैसे उनको दिखाना चाहते थे शायद उनको कि वो यानी अपने एक टिपिकल एक्सेंट में बोलें या कि वो एक टिपिकल तरीके से वो बिहेव करें, तो वो कहने लगे कि वो जो स्टीरियोटाइप्ड है पाकिस्तान के बारे में, तो वो मैं नहीं करना चाहता था, तो उस सिलसिले में वो बात कर रहे थे। जी जी।
और शाजिया, आपकी खबरें बहुत ही मजा आता है और आपका स्टाइल भी बहुत जबरदस्त है, मैं तो इंतजार करती हूँ।
आप क्या कह रही हैं कि ये बहुत एक्टिंग करती हैं? नहीं, एक्टिंग नहीं करती हैं, ये नेचुरल है।
सुने माजिद भाई, मुझे 100% पता है कि शाजिया एकदम ओरिजिनल है क्योंकि मैं शाजिया को बचपन से जानती
हूँ। ओ ओ ओ,
शाजिया नहीं जानती मुझे लेकिन मैं उसे जानती हूँ। ये मेरी क्लास में होती थी और ये जब छोटी होती थी ना हम एक क्लास में, तो ये भी हंसते हंसते ऐसे ही अपना मुंह लाल कर लेती थी जैसे अभी हंसती है। कोई फर्क नहीं आया है शाजिया में अभी और बचपन की शाजिया में।
ओ, आपकी क्लास फेलो रह चुकी है इनकी।
जी
ओके 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 ओके, बहुत शुक्रिया बहन आपका। अब इनकी जो सीक्रेट्स इनके पूछने होंगे ना, हम आपसे फोन पूछ लेते हैं।
तो ये 5-6 साल की उम्र में क्या सीख रहे हैं?
नहीं, फिर भी हम आपसे इनके सारे सीक्रेट्स पूछेंगे, आप परवाह ना करें।
वो शादी तो इतनी थॉम बॉयज थी कि वो तो उसकी कोई ऐसी बात
थी क्या है, अभी भी है
स्मार्ट।
बहुत शुक्रिया बहन आपका, बहुत शुक्रिया आपका, बड़ी
मेहरबानी। ओके शाजिया,
थैंक यू, थैंक यू,
ओके, खुदा हाफिज़,
अल्लाह हाफिज़, अल्लाह हाफिज़। 416-620-1778 हमारा फ़ोन नंबर है, अगर आपने शाजिया जी से बात करनी है तो यू कैन गिव मी अ कॉल हेयर राइट हेयर। अभी मेरा ख्याल है इस वक्त तो कोई लाइन नहीं है, अगर आपने कॉल करना हो तो 416-620-1778 हमारा फ़ोन नंबर है। जी आरफा जी।
मैं दो एक्सपांस शाजिया जी, मुझे बहुत से लोग ये कहते हैं कि आपको न्यूज़ के साथ ज़रूर लेनी चाहिए, मगर उसमें ये जब न्यूज़ जारी होंगी तो उस टेम्पो को हम नहीं तोड़ना चाहते, न्यूज़ की कंप्लीशन में फिर उसके बाद डेफिनेटली हम चाहते हैं कि आप अपना फीडबैक भी दीजिए, आप अपना जो भी आपका राय होगी आप ज़रूर दीजिएगा। ہم 10 منٹ کا یہ وقت مختص کیا کریں گے جس میں شازیہ جی اور ماجد جمال ہی آپ کے سوالوں کے جواب دیں گے. جی
ایک اور کال ہے ہمارے ساتھ. جی ہلو, السلام علیکم.
السلام علیکم, عید مبارک.
عید مبارک.
تنویر بات کر رہا ہوں ایجک سے.
اچھا تنویر بھائی, کیسے ہیں آپ؟
آپ لوگ ٹھیک ٹھاک ہیں؟ مجھ بھائی وہ ایک دو وہ سنانا چاہتا ہے جوک, چھوٹے چھوٹے, اجازت ہو تو.
ضرور سنائے سر, اس کے لیے تو ہمیشہ تیار ہوں میں.
شکریہ شکریہ. تو بیگم اپنے شوہر سے غصے سے بولتی ہے, دیکھ لینا تمہیں دوزخ میں بھی جگہ نہیں ملے گی.
اچھی بات, پھر میں جواب کا انتظار کر رہا ہوں سر.
ہسبینڈ کہتا ہے ہاں ہاں ہر جگہ میں تمہارے ساتھ جانا بھی نہیں چاہتا. ایک اور سنیں عید کے مناسبت سے, وہ شیر خورما ہوتا ہے نا سوئیاں اور دودھ کا.
ہاں جی ہاں جی ہاں جی.
تو بیگم آج تم نے کون سا شیر خورما بنایا ہے؟ دودھ پورا پیٹ میں چلا گیا اور سوئیاں پیالے میں رہ گئی.
یہ صاحب آپ نے میرا جوک چوری کر لیا. زیشان نے مجھے یہ جوک دیا تھا آج کے, یہ جوک پڑھنا ہے ضرور آپ نے, مگر
ختم کرتا ہوں.
نہیں نہیں نہیں, تدبیر بھائی, تدبیر بھائی بہت بہت شکریہ آپ کا,
بڑی
اللہ حافظ. نیکسٹ کال. جی ہلو السلام. او او تھوڑا سا صبر کر لیں صاحب, صبر علی کا تھام لیں آپ. تو 416-620-1778 ہمارا فون نمبر ہے, یو کین گیو اس اے کال. اینڈ شائزہ جی سے آپ نے بات کرنی ہو تو بائی آل مینس بھائی, اگر کوئی لطیفے وغیرہ بھی سنانے ہوں تو اس کے لیے تو ہماری لائنیں ہمیشہ کھلی ہیں. آپ نے کوئی گیت نغمے بھی سنانے ہو نا تو بھائی آپ یو کین گیو اس اے کال, ہم آپ کی آواز پوری دنیا تک پہنچائیں گے. اسٹار بن جائیں گے سر آپ, اسٹار. بیور بھی تو ایسی بناتے نا
جی.
جی ہلو السلام علیکم.
جی السلام علیکم.
جی وعلیکم السلام.
جی میں ماجد بھائی.
جی 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 سر.
جی ماجد بھائی میں سید امام بول رہا ہوں. میں شاجر جی اور آپ کا کمبینیشن جو ہے ونڈرفل ہے, اور میں جو تمام خواتین سے تعریف کر رہی تھی بالکل صحیح ہے, پلیز کیری آن. اور یہ برانڈ بنتا جا رہا ہے.
آپ کی بیگم آپ کے ساتھ بیٹھی ہوئی ہے,
آپ بتائیے کون اقبال امام ہے جو ہمارے نیبر ہیں ساتھ بلڈنگ میں ہوتے ہیں.
اچھا تو آپ کی بیگم آپ کے ساتھ تو نہیں تھا, آپ تو کام پہ ہوں گے نا.
کبھی کبھی اکٹھا ہی سنتے ہیں تو بیگم کو اعتراض نہیں ہے. بس ایک چیز رہ گئی جی ماجد بھائی, صرف ایک چیز رہ گئی
جی,
پتہ نہیں شازیہ نے مس کیا یا ہم نے مس کیا کہ وہ آج کی جو سب سے اہم خبر تھی پاکستان کی وہ شاید پتہ نہیں انہوں نے کی تھی نہیں, یوم تقدیر کی.
ہم اس کو کور کرنے جا رہے ہیں.
وہ کچھ خبریں سر میں چھوڑ دیتی ہوں اس لیے کہ وہ پھر ریپلیکیشن ہو جاتی ہے بہت زیادہ. تو کچھ خبریں جو ہیں عرفہ باجی اور ماجد بھائی کرتے ہیں, اور کچھ خبریں جو ہیں میں کرتی ہوں.
اچھا
یوم تقدیر کے حوالے سے جو ہمارا سیگمنٹ ہے ابھی اس کے بعد جائے گا.
جی
جی بڑی خوشی ہوئی اور بہت اچھا ہے,
بہت شکریہ سر,
بہت شکریہ. تھینک یو ویری مچ. ہے کوئی
نہیں نہیں, ویسے جو بعض لوگ جو وہ کرتے ہیں نا کہ آپ نے یار عورت کے بارے میں یہ کہہ دیا وہ کہہ دیا, تو ان کی بیگم ان کے برابر بیٹھی تھی, ان کا پاؤں کہاں ہوتا ہے؟
ان کے پاؤں پہ.
اور کونی جو ہوتی ہے کونی گردے پہ.
ہاں کونی گردے پہ ہوتی ہے. تو وہ بندہ وہ, اور آپ یقین کریں کہ ایسے لوگ جب کال کرتے ہیں نا مجھے ایسا لگ رہا ہوتا ہے وہ تکلیف میں ہے,
معصوم مرد
نہیں تکلیف میں, کیونکہ کونی ہے نا, وہ تکلیف میں کہے ہاں میں کہہ رہا ہوں.
اچھا میں بات کرتی ہوں, وہ آپ جیسے آدمیوں کی بیویاں ہوتی ہیں.
اچھا
ریزن بینگ کہ بھی ابھی پاکستان کا ایک معاملہ چل ہی رہا ہے نا, وہ عثمان ملک کا.
جی جی جی
ٹھیک ہے, جو داماد ہیں ہمارے ریاض ملک صاحب کے, جو داماد ہیں
ملک صاحب, ملک لوگوں کو
گزارا. اب یہ کہ اچھے بھلے اتنے امیر آدمی کی بیٹی سے شادی کی ہوئی ہے, سونے کی جسے کہتے ہیں نا
چڑیا,
سونے کی چڑیا آپ کے ہاتھ میں ہے, اور آپ اس ایکٹریس کے پاس جا بیٹھے اور 2 سال سے آپ اس کو مل رہے ہیں. اچھا پھر وہ کہتے ہیں نا سواری اپنے مال کی خود حفاظت کرے, وہ لڑکی بھی بجائے اس کے اپنے میاں کو ڈانٹتی ڈپٹتی یا اس کو کارنر کر دیتی, وہ باز نہیں آیا. اس کے پیٹ کے اوپر کیا, اس کے گردوں کے اوپر, اس کے دل کے اوپر بھی کونی رکھی, مگر وہ آدمی باز نہیں آیا.
حالات ہمیں معلوم نہیں ہے نا کہ کیا کیا ہوا تھا, کیا ڈسکشن ہوئی تھی, کیا لڑائی جھگڑے ہوئے, کیا نہیں ہوا, ملک صاحب نے کیا کیا, اور پھر وہ دوسرے ان کے خواتین جب
نہیں. ملک صاحب تو بالکل خاموش ہے کیونکہ ان کی اپنی عادتیں پتہ نہیں کیسی ہوں گی, انہوں نے داماد کو کیا منع کرنا تھا, بیکاز ملک صاحب بھی آدمی ہے.
लेकिन वो लड़की जो है वो एक वीडियो में तो कह रही है कि जो मेरे मियां साहब ने भी किया है वो ठीक नहीं किया है, लेकिन इन लेडीज को भी देखें जरा कि इनको मैंने बड़ी वार्निंग्स दी हैं कि भाई आप हट जाएं मेरे हस्बैंड से, तो वो हटी नहीं है।
अब आप मुझे ये बताइएगा कि एक आदमी रोज आके एक औरत के घर का दरवाजा खटखटा देता है तो वो क्या करे, क्या पता कभी ताल्लुक हो, क्या पता उसने निकाह किया हो।
नहीं तो उस औरत ने जो है वो दरवाजा जरूर खोलना है।
क्या पता निकाह किया हो,
वो कह नहीं सकती कि भाई जाओ यहाँ से तुम।
वो एक्ट्रेस है।
बस वही बात है,
देखिए ना, मतलब इस बात का और ये भी पॉसिबल है क्या पता उसने निकाह किया हो।
ताली जो है दोनों हाथों से
नहीं, यू नेवर नो सर उसने निकाह किया हो।
You never know. अभी तो हकायक तो सामने नहीं आए ना।
मैं तो ये कह रही थी कि मलिक साहब को चाहिए था कि वो जायदाद से उसको जरा थोड़ा आग करते लड़के को, क्योंकि लड़के मैं तुम्हारी बागें खींचता हूँ, मगर मलिक साहब भी ने भी कुछ नहीं कहा, तो बहरहाल वो ये उन जैसों के लिए आदमी यानी उस लड़की ने पता नहीं मियाँ को कोनिया कितनी मारी होंगी, नहीं बाज आया तो उसने उसकी गर्लफ्रेंड का घर जाकर कटकटा दिया।
मतलब
आदमी भी तो ये बाज आने वाली नस्ल है ही नहीं, ये तो वो नस्ल है जिसको अल्लाह ने मना किया था नहीं बाज आई।
तो हकायक बात कर ना, हकायक
आपको मैं अक्सर कहा करती हूँ
आरफाबाजी, लेकिन इसमें 100% मैं मर्दों को बिल्कुल ब्लेम नहीं देती हूँ। देखें मेरी बात सुने, हम जब कॉलेज में होते थे ना बाजी, मैं कॉलेज में आप यकीन करें, मैं जब बल्कि स्कूल में, वो भी लेडी जो आई थी बड़ी वो प्यारी है बहन मेरी, तो उन्होंने कहा कि मैं शाजिया को जानती हूँ, मुझे नहीं बिल्कुल वो याद आ रही कि वो कब थी। आप यकीन करें एक मेरे टाइप की लड़कियां थी, उसने कहा ना स्मार्ट है तो चलो शुक्र है कोई किसी ने कह दिया है, सब चीज़ों में मैं अच्छी थी, डिबेट्स में, स्पोर्ट्स में, पढ़ाई में, सब मैं अच्छी थी। लड़के मेरे पास आने से डरते थे, और उधर कुछ और लड़कियां हमारी क्लास में होती थी, वही वो लटके और झटके और स्टाइल और ये और हाय ये हो गया, तो लड़के उनके पीछे थे, और कोई वो ऐसी हसीन भी नहीं थी। आप यकीन करें एक ज़माना ऐसा था कि चलो अब तो मैं बूढ़ी हो गई हूँ, लेकिन कोई एक ज़माना था हम 4-5 फ्रेंड्स होती थी इस्लामाबाद के अंदर, मोस्ट प्रिटी गर्ल्स, ऊंच, मैं तो खैर मेरा कद छोटा है, वो टॉल स्लिम गोरे रंग नीली और ग्रीन आंखें सबकी, हम चार जो फ्रेंड्स थे हम अकेले जाते थे जी इस्लामाबाद क्लब में, हमने हॉर्स राइडिंग भी करनी है, हमने मैरियट होता था उस वक्त उधर भी जाना है, शॉपिंग्स भी करनी है। आप यकीन करें आरफाबाजी हमारे पीछे कोई लड़का नहीं था। हम कहते थे हम किन बदनसीबों में से हैं कि लड़के जो हैं
आपने।
और हमारे कॉलेज की मामूली तरीन लड़कियां, मुझे कहना नहीं चाहिए अल्लाह ताला ने बनाया सबको, लेकिन इतनी ऑर्डिनरी लुकिंग लड़कियां, और वो बड़ी आके हमारे सामने बोस्ट कर रही होती थी, तुम्हें पता है एयरफोर्स का वो लड़का भी मेरे पीछे है, फलाना भी पीछे है, तो हम अपना सर स्क्रैच करते थे कि भाई ये क्या चक्कर है, हमारे पीछे तो कोई लड़का नहीं आता, हर पार्टी में जाते हैं, हर होटल में जाते हैं, हर मुशायरे में जाते हैं। हाँ, तो ये कहने का मतलब ये है
मर्द मार लड़कियां,
हाँ लड़कियां जो है ना वो खुद अट्रैक्ट मर्दों को करती हैं, वरना ये वही बात है ना, वो मौलवी साहब के पास एक बड़ी हसीन लड़की आई ना, तो मौलवी साहब ने कहा तेरा की ना है, कहंदी है पोली, तो मौलवी साहब ने कहा अंदर आ जाओ, कहंदे एडी भी पोली नहीं। तो ये तो अब लड़की के ऊपर है ना, लड़की के ऊपर है वो कितनी पोली है।
जी अस्सलाम वालेकुम।
वालेकुम सलाम
जी सर।
माजिद भाई
जी जी जी,
आप वंडरफुल पर्सन है, और आप हमारी तो क्या बात है, शाजिया को अगर शाजिया भी बहुत अच्छी न्यूज पढ़ती है हमारी बहन, तो आप सबको मुबारकबाद, लेकिन हमारी आरफा तो लासानी है, इनका तो कोई जोड़ ही नहीं, लेकिन आप जो ना इनको तंग ना किया करें आपा को।
अच्छा 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 अच्छा
आप जो ना, आप बहुत प्यारे इंसान है, आई लव यू सो मच, लेकिन मेरी आपा जो ना बहुत भोली है, वो सबके लिए प्यार मोहब्बत रखती है, आप उनको कोनिया मत मारा करें।
I love you. Thank you very much.
चले मैं अपना पाँव उनके पाँव से हटा देता
हूं। मैं तो खुद चैलेंज हूँ बहुत सो के लिए। बहुत शुक्रिया चंदा भाई, थैंक यू वेरी मच। मुगल हमने तकबीर यौम तकबीर का प्रोग्राम लेना है आइंदा से, शाजिया जी के प्रोग्राम के बाद ये 10 मिनट का एक पीरियड होगा जो मुख्तस किया करेंगे, और बिल्कुल यू मस्ट कॉल बी पार्ट एंड पार्सल टू दिस प्रोग्राम। हम यौम तकबीर की तरफ निकलते हैं, ये थोड़ी सी इसकी बैकग्राउंड आई हुई है, हिस्ट्री आई हुई है। शाजिया जी का बहुत शुक्रिया, और शाजिया जी ऑफकोर्स न्यूज़ को बड़े खूबसूरत तरीके से कवर करती हैं, और मैं एक बात ज़रूर कहती हूँ कि एक तो अपनी बेटियों को बोल्ड रखिए, जरूर बेटियां बेटे हुआ करती हैं,
लेकिन कपड़ों से बाहर ना करें उनको जरा अपनी वो थोड़ी
उसका शाजी जी मैं आपको बताती हूँ तो कि मैं खुद भी मेरा ख्याल है ये बात आप लोगों के साथ शेयर भी की थी. आई मैं पांचवीं बेटी थी अपने माँ बाप की और मेरे सबसे बड़े भाईजान हैं और शायद जब मैं पैदा हुई थी और इसमें मुझे ये बताने में कोई आर भी नहीं है. माई फादर अब्बा जी वॉज डॉक्टर अल्लाह ताला उनको जन्नतुल फिरदौस में जगह दे. जब मैं पैदा हुई थी तो ज़ाहिर है उनकी शायद हर जो हमारे सिस्टम है उसमें कि उनको बेटे की ख्वाहिश थी और मैं बहुत देर से आई थी. तो मगर उसके बाद वो एक दिन ऐसा था जो शायद उनका इस डिप्रेशन में गुजरा कि भाई फिर बेटी अल्लाह ताला ने दे दी. मगर उसके बाद जो मेरी परवरिश थी वो फिर लड़कों की तरह हुई. मैं अपने वालिद साहब के साथ रही. बहुत से लोग साहिवाल से हैं. आई एम नॉट मेकिंग एनी स्टोरी. इस वक्त भी साहिवाल के बहुत से लोग यहाँ सुनने वाले भी होंगे यहाँ पे हैं भी जिन्होंने मुझे साहिवाल में देखा है. आई थिंक इन 1980 आई वॉज द फर्स्ट. मैं हम दो लोग थे. एक रामे फैमिली की लड़की थी जो साहिवाल में गाड़ी चलाया करती थी. एक मैं चलाया करती थी और मैं तो एक दफ़ा कोटैस भी लगा के आई थी लड़कों की. तो मेरे अब्बा जी को किसी ने शिकायत लगाई कि डॉक्टर साहब आपकी बेटी वो ठंडी सड़क पे लड़कों के साथ रेस लगा क्योंकि उन्होंने मेरी गाड़ी का शीशा तोड़ा था. पीछे का जो लाइट है ना वो तोड़ी थी. मैं कोई बहुत अल्हम्दुलिल्लाह वी वर वेरी गुड मगर मीडियोकर लोगों से हमारा ताल्लुक था. मगर आई वॉज रेज लाइक बेटों की तरह से मेरे बाप ने उसके बाद मुझे पाला. हर माँ बाप को मैं ये कहती हूँ कि आप अपनी बेटियों पे ख़ास तवज्जो दीजिएगा. नंबर एक कि बेटी को बोल्ड बनाइए. बी प्राउड ऑफ योर डॉटर. आपकी बेटी आपका बेटा साबित होगी. नंबर वन. नंबर टू आप अपनी बेटी को कुरान पाक की तालीम ज़रूर दीजिएगा. कुरान पाक की तालीम से मुराद मेरी सिर्फ कुरान पाक की अरबी पढ़ाना नहीं. यू मस्ट टीच हर द ट्रांसलेशन. क्योंकि अगर आपकी बच्ची के पास कुरान की वो तरबियत होगी तो आप यकीन कीजिएगा आपकी बच्ची कल की माँ जो है उस वो अपने बच्चों की कुरान की रोशनी में बेहतरीन तरबियत कर सकेगी. दीज आर द टू इम्पॉर्टेंट थिंग्स. एंड बेटियों, यहाँ किसी की बेटी हुई तो मैंने कहा मेरे बेटे का क्या हाल है. तो वो कहने लगी नहीं यार बाबा जी आप शायद भूल गया मेरी बेटी है. मैंने कहा मेरे लिए बेटियाँ भी बेटे होती हैं बिकॉज आई एम अ डॉटर एंड आई बिहेव लाइक अ सन. आई एम प्राउड ऑफ सन्स बट आई थिंक माँ बाप का ख्याल बेटियाँ बहुत ज़्यादा करती हैं. पाकिस्तान के यौम तकबीर के हवाले से आज हम एक पैगाम पहले आपके साथ नशर करना चाहेंगे और डॉक्टर अब्दुल कदीर ख़ान साहब का ये पैगाम है पाकिस्तान के एटमी प्रोग्राम की कहानी. इससे पहले अमेरिका के साथ जो भी ताल्लुकात थे मगर इसके बाद के ताल्लुकात क्या हुए. एटम बॉम्ब का क्रेडिट कोई भी ले सकता है मगर इसकी जो स्टार्ट किया था वो अगेन मुख्तलिफ पॉलिटिकल पार्टीज़ में मुख्तलिफ लोगों के मुख्तलिफ ख्यालात होंगे मगर ज़ुल्फ़िकार अली भुट्टो अ मैन हु हैड अप्रोच जिसकी विजन थी उसने बड़ा इम्पोर्टेंट रोल इसमें प्ले किया था ज़ुल्फ़िकार अली भुट्टो ने. डॉक्टर कदीर ख़ान का आज पैगाम इस हवाले से हम आपके साथ शेयर करेंगे. 6:30 बजे मेरे साथ होंगे डॉक्टर अदनान मेरे साथ इसलिए होंगे. डॉक्टर अदनान हमारा स्पोर्ट्स का प्रोग्राम ई आवाज़ टेलीविज़न पे करते हैं. डॉक्टर अदनान माशाल्लाह यहाँ के प्रैक्टिसिंग डॉक्टर हैं. डॉक्टर अदनान दुबई में थे तब भी साजो आवाज़ के साथ थे. डॉक्टर अदनान कैनेडा में हैं माशाल्लाह. वो डॉक्टर दिलनशीन दोनों डॉक्टर दिलनशीन अपने प्रोसेस में से गुजर रही हैं. डॉक्टर अदनान एक डॉक्टर के साथ प्रैक्टिस कर रहे हैं. ही इज़ आर प्राइड मगर क्रिकेट की दुनिया से बहुत बाखबर हैं. आज बैनी स्टोक्स जो हैं उनके एक बुक आई है और इंग्लैंड के प्लेयर हैं जिसमें उन्होंने कहा है कि वर्ल्ड कप जो क्रिकेट का था उसमें इंडिया की टीम क्यों हारी थी. बड़े कमाल के हकायक हैं उनका जिक्र करेंगे डॉक्टर दान 6:30 बजे. मगर उससे पहले पाकिस्तान के एटमी प्रोग्राम की कहानी हम आपके साथ शेयर करेंगे. ये सहाफ़ी हैं आसिफ जिलानी जिनकी रिपोर्ट मैं आपके साथ शेयर करने जा रही हूँ. आसिफ जिलानी जहन में रखिएगा बीच में उनका जिक्र फिर भी आएगा. ज़ाहिर है ये वो सहाफ़ी जो मुख्तलिफ पॉलिटिशन से उस ज़माने में मिलते भी रहे. अक्टूबर 1954 एन उस रोज़ जब उस ज़माने के पाकिस्तान के वज़ीर आज़म मोहम्मद अली बोगरा ने वाइट हाउस में अमरीकी सदर आइजन हावर से मुलाकात की और पाकिस्तान ने अमरीका के एटम ब्राय अमन यानी एटम फॉर पीस کے منصوبے میں شمولیت کے ساتھ جوہری توانائی کے شعبے میں تحقیق اور ترقی کے لیے جوہری توانائی کے کمیشن کے قیام کا اعلان کیا. یہ آغاز تھا پاکستان کے جوہری پروگرام کا. یہ دراصل یہ پاکستان کی طرف سے پیمان تھا کہ وہ جوہری توانائی اسلحے کی تیاری کا استعمال نہیں کرے گا, یعنی پاکستان اسلحے کی تیاری میں شامل نہیں ہوگا. آصف جیلانی کہتے ہیں کہ مجھے یاد ہے اس زمانے میں پاکستان میں اس مسئلے پر کافی لے دے ہو رہی, کیونکہ بہت سے مبصرین کے نزدیک صدر آئزن ہاور کا ایٹم برائے امن کے منصوبے کا اصل مقصد امریکہ کے علاوہ دنیا کے دوسرے تمام ملکوں کو جوہری اسلحے کی صلاحیت سے محروم رکھنا تھا. یعنی صرف امریکہ کے پاس اٹامک ویپنز ہونے چاہیے, نہ کہ دنیا کے دوسرے ممالک میں, اور ان پر یعنی باقی تمام ممالک پر قدغن لگا کر انہیں جوہری اسلحے کی تیاری سے روکنا تھا. پاکستان کی طرف سے آئزن ہاور کے اس منصوبے کو تسلیم کرنے پر پاکستان میں بہت سے لوگوں کا ماتھا ٹھنکا, یعنی کہ ہم بھی اسلحے کی تیاری نہیں کریں گے, کیونکہ یہ آغاز تھا پاکستان کی طرف سے امریکہ کے قدموں میں خود کو سپرد کرنے کا. یہ آئزن ہاور سے 1954 سے یہ زمانہ شروع ہوتا ہے. اس کے فوراً بعد امریکہ اور پاکستان کے درمیان فوجی, سیاسی, اقتصادی شعبوں میں ہماگیر قربت اور تعاون کا دور شروع ہو گیا. یعنی جب پاکستان نے خود کو امریکہ کے قدموں میں جا کے بٹھا دیا تو اس کے بعد آشیرواد کا دور شروع ہوا. اسی سال پاکستان امریکہ کے دو فوجی معاہدوں سینٹو اور سیٹو میں شامل ہوا, اور امریکہ نے بھاری فوجی اور اقتصادی امداد کے عوض پاکستان کی سرزمین پر فوجی اڈے قائم کیے تھے اور اپنے فوجی صلاحکار پاکستان بھیجے, اور اس کے ساتھ ساتھ پاکستان کے 5 سالہ اقتصادی منصوبے کی تیاری کے لیے امریکہ نے اپنے ماہرین پاکستان کی منصوبہ بندی کمیشن میں تعینات بھی کر دیے تھے. یوں امریکہ نے پاکستان کو مکمل طور پر اپنے حصار میں لے لیا. پاکستان پر امریکہ کے اثر کی مکمل گرفت کا نتیجہ یہ رہا کہ اس زمانے میں پاکستان کی قیادت نے لمحے کے لیے بھی جوہری اسلحے کی تیاری کے بارے میں نہیں سوچا. یہ محمد علی بوگرا کے زمانے کی بات ہے, 1954 سے یہ دور شروع ہوتا ہے. جب قدغنی لگ گئی تھی, پابندی لگ گئی تھی, تو انہوں نے ان کا مائنڈ سیٹ ہی نہیں تھا, ان کی ویژن ہی نہیں تھی کہ ہم نے اٹامک اسلحے کی طرف چلنا ہے. عام طور پر اس وقت امریکہ کے دفاعی معاہدے جارحیت کے تدارک کا ذریعہ سمجھے جاتے تھے. سن 1960 کی دہائی میں یہ خبریں آنا شروع ہوئیں کہ انڈیا بڑی تیزی سے جوہری تجربات کی سمت بڑھ رہا ہے, لیکن اس کے باوجود پاکستان کی قیادت نے 1960 تک جوہری اسلحے کے میدان میں قدم رکھنے سے صاف صاف انکار کر دیا, کیونکہ 1954 میں آئزن ہاور کے ساتھ ان کا معاہدہ طے پا گیا تھا کہ ہم اٹامک ویپنز کی طرف کبھی دیکھیں گے بھی نہیں. اگین جناب آصف جیلانی کہتے ہیں کہ مجھے یاد ہے اس موقع پر طویل ملاقات میں انڈیا میں جوہری توانائی کے شعبے میں پیش رفت پر بات بھی ہوئی تھی. جب میں نے ان سے پوچھا کہ پاکستان جوہری صلاحیت حاصل کرنے کے لیے کیا کر رہا ہے, تو جناب ذوالفقار علی 1964 میں آصف جیلانی جو ہیں جو کہانی یوں ہے کہ 1964 میں انڈیا کے جو وزیر اعظم جواہر لال نہرو, ان کا انتقال ہوتا ہے, جس پر پاکستان کی طرف سے تعزیتی وفد کی قیادت کرتے ہوئے ذوالفقار علی بھٹو دہلی آئے تھے. اب جب ذوالفقار علی بھٹو دہلی تشریف لے کے جاتے ہیں تو وہاں آصف جیلانی صاحب ذوالفقار علی بھٹو صاحب سے ملاقات کرتے ہیں. یہ 1964 کا دور ہے. تو انہوں نے ان سے پوچھا کہ پاکستان جوہری صلاحیت حاصل کرنے کے لیے کیا کر رہا ہے, تو ذوالفقار علی بھٹو نے مجھ سے وعدہ لیا کہ میں یہ راز افشا نہ کروں گا. انکشاف کیا کہ سن 63 میں انہوں نے کابینہ میں یہ تجویز پیش کی تھی کہ پاکستان کو جوہری اسلحے کی تیاری کے لیے پروگرام شروع کر دینا چاہیے. اب اگر آپ اس کو ریکیپ کرنا چاہتے ہیں, 64 میں آئے جب محمد علی بوگرا صاحب ہمارے پریزیڈنٹ تھے, تو پاکستان نے دستخط کر دیے تھے کہ پاکستان جوہری اسلحے کی تیاری کی طرف نہیں جائے گا آئزن ہاور کے زمانے میں. وہاں سے لے کے زمانہ گزرتا ہے, 60 کو ہم کراس کرتے ہیں. 1963 میں ذوالفقار علی بھٹو نے یہ مشورہ دیتے ہیں اپنی کابینہ میں, جب انڈیا نے اپنے نیوکلیئر ویپنز کو تیار کرنا شروع کر دیا, کہ پاکستان کو ہر حالت میں نیوکلیئر ویپنز تیار کرنا چاہیے. اب یہ تجویز ٹیبل کی گئی ہے 1963 میں. آج یہ بتا رہے ہیں 1964 میں جواہر لال نہرو کے انتقال پر آصف جیلانی صاحب کو بتا رہے ہیں کہ ابھی اس کو مطلب ہم غور کر رہے ہیں مگر ابھی کوئی چیز سرفیس نہیں ہوئی. پاکستان کو جوہری، انہوں نے 1963 میں کابینہ میں یہ تجویز پیش کی گئی کہ پاکستان کو جوہری اسلحے کی تیاری جو ہے وہ پروگرام شروع کر دینا چاہیے، لیکن صدر ایوب خان اور ان کے امریکہ نواز وزیر خزانہ محمد شعیب اور دوسرے وزیروں نے اس تجویز کو یکسر مسترد کر دیا اور واضح فیصلہ کیا کہ پاکستان جوہری اسلحے حاصل کرنے کی صلاحیت کبھی حاصل نہیں کرے گا، کیونکہ ظاہر ہے اس معاہدے کے نتیجے میں امریکہ کے ساتھ ان کو ایڈ بھی مل رہی تھی اور ان کو خوش رکھنا چاہتے تھے. 1967 میں جب صدر ایوب خان فرانس کے دورے پر آئے تو آصف جیلانی کہتے ہیں کہ میں بھی اس زمانے میں پیرس میں تھا، اس موقع پر فرانسیسی صدر چارلس ڈی گال نے پاکستان میں جوہری ری پروسیسنگ پلانٹ کی تعمیر کی پیشکش کی، لیکن 68 میں حالانکہ فرانس کے جو صدر تھے انہوں نے پیشکش کی کہ آپ نیوکلیئر پلانٹ لگا لیں، صدر ایوب خان نے اس تجویز کو بھی مسترد کر دیا. یہ مشورہ انہیں ان کے چیف آف دا سٹاف جنرل یحییٰ خان، صدر ایوب کے اعلیٰ سائنسی مشیر ڈاکٹر عبدالسلام اور منصوبہ بندی کمیشن کے نائب سربراہ ایم ایم احمد نے دیا تھا، یہ تینوں ان کے نائب تھے. اس میں شک نہیں کہ یہ ذوالفقار علی بھٹو تھے جو 1971 میں بنگلہ دیش کی جنگ کے نتیجے میں پاکستان کے دو لخت ہونے کے بعد برسرے اقتدار آئے تھے. آج تو دیکھیے کوئی روم واز ناٹ بلٹ ان اے ڈے، ایک دن میں نہیں تعمیر ہوا تھا، ہر منصوبہ جب شروع ہوتا ہے تو اٹ ٹیکس ٹائم. 63 سے ذوالفقار علی بھٹو نے اس کے بارے میں سوچنا شروع کیا تھا، آج تو اس کو کیش کرنے کے لیے کوئی بھی کیش کر سکتا ہے. ضیاء الحق مرحوم کے بیٹے بھی آ سکتے ہیں، ہمارے نواز شریف صاحب بھی آ سکتے ہیں، ان کی بیٹی مریم نواز بھی آ سکتی ہیں، کوئی بھی آ سکتا ہے. اس میں شک نہیں کہ ذوالفقار علی بھٹو تھے جو 1971 میں بنگلہ دیش کی جنگ کے نتیجے میں پاکستان کے دو لخت ہونے کے بعد برسر اقتدار آئے تھے، جنہوں نے پاکستان کو جوہری قوت بنانے کا منصوبہ یا خواب دیکھا تھا. صدر کے عہدے پر فائز ہونے کے بعد بھٹو صاحب نے ایران، ترکی، مراکش، الجزائر، تیونس، لیبیا، مصر اور شام کا طوفانی دورہ کیا اور میں اس سفر میں ان کے ساتھ تھا، یعنی آصف جیلانی کہتے ہیں کہ میں بھٹو صاحب کے ساتھ تھا. اس دورے کے دو اہم مقاصد تھے، ایک مقصد مسلم ممالک میں تجدید تعلقات اور دوسرا پاکستان کے جوہری پروگرام کے لیے مسلم ملکوں کی مالی اعانت حاصل کرنا. اب آپ دیکھیے یہ 71 کی بات ہے، آئی پرسنلی عارفہ مظفر ممبر 74 کی اسلامک سمٹ اگر آپ کو یاد ہوگی، کس کس نے قیمت چکائی؟ شاہ فیصل نے بھی قیمت چکائی، بھٹو صاحب نے بھی قیمت چکائی. اسلامک سمٹ ہوئی تھی تو کیا تھا کہ مسلمان ممالک جو ہیں وہ مل کے اکٹھے ہو کے ایک محاذ کے اوپر اکٹھے ہوں، آپ بلیک گولڈ کو استعمال کریں یعنی تیل کا استعمال کریں. کون تھا؟ قذافی تھا، ایدی امین تھا. آج ان تمام کو ڈی فیم کیا جا چکا ہے اور تاریخ کو اتنے برے طریقے سے بدلا گیا ہے کہ ہمارے ذہنوں میں قائم ہو گیا، نقش ہو گیا کہ معمر قذافی واز کرپٹ، ہمارے ذہنوں میں نقش ہو گیا کہ ایدی امین واز کرپٹ. بہرحال یہ طوفانی دورہ جو یہ ذوالفقار علی بھٹو صاحب نے کیا، ممالک کون سے تھے؟ ایران، ترکی، مراکش. آپ دیکھیے آر سی ڈی اگر آپ کو یاد ہوگا، ایران، ترکی اور پاکستان، ایران، ترکی اور پاکستان کے درمیان تھا، کتنا فائدہ تھا اس کا، کہاں گئے آج وہ منصوبے کہ سرحدوں کے ساتھ سرحدیں ملتی ہیں اور ہم کو توڑ دیا گیا. دمشق میں اپنے دورے کے سلسلے کے اختتام پر انہوں نے شام کے صدر حافظ الاسد سے کہا کہ ان کا یہ دورہ نشاط ثانیہ کے سفر کا آغاز ہے اور پاکستان کی مہارت اور مسلم ممالک کی دولت سے عالم اسلام کے جوہری قوت حاصل کرنا. صاحب تاریخ بڑی خوفناک ہے. اس دورے کے فوراً بعد انہوں نے 1973 میں پاکستان کے جوہری اسلحے کی صلاحیت حاصل کرنے کے پروگرام کا باقاعدہ آغاز کیا. انہوں نے جوہری توانائی کمیشن کے سربراہ کو تبدیل کیا، اعلیٰ سائنسی مشیر ڈاکٹر عبدالسلام کو برطرف کر کے ہالینڈ سے ڈاکٹر عبدالقدیر خان کو پاکستان لے کے آئے. مجھے یاد ہے ماڈل ٹاؤن سے تعلق تھا، ایک سیٹھ عابد ہوا کرتے تھے، سیٹھ عابد نے بھی بڑا رول، ہی واز بڑا دولت مند آدمی تھا، اسمگلنگ کرنا اس کا کام تھا سیٹ عابد کا، ہی آلسو پلیڈ اے ویری وائٹل رول ان دس. پاکستان کے جوہری پروگرام نے کے لیے انہوں نے فرانسیسی حکومت کے جوہری ری پروسیسنگ پلانٹ کی تعمیر کی پرانی پیشکش کی تجدید کے لیے آمادہ کیا. یہ وہ پیشکش تھی جو ہمارے صدر ایوب خان کو کی گئی تھی مگر 67 میں, مگر انہوں نے انکار کر دیا تھا. 73 میں بھٹو صاحب نے اسی پیشکش کے لیے دوبارہ تجدید کی کوشش کی. بھٹو جوہری پروگرام میں جس تیزی سے آگے بڑھ رہے تھے اسے امریکہ نے قطعی پسند نہیں کیا, اور اس زمانے کے امریکی وزیر خارجہ کسنجر نے کھلم کھلا دھمکی دی کہ اگر بھٹو نے ایٹمی ری پروسیسنگ پلانٹ کے منصوبے پر اصرار کیا تو بھٹو رہیں گے نہیں. اور یہ وہ پلانٹ تھا جو فرانس نے خود پیشکش کی تھی ہماری صدر ایوب کو. لیکن بھٹو نے جوہری صلاحیت کا جو پروگرام شروع کیا تھا اس پر تحقیقی کام جاری رہا. پاکستان کے سائنسدانوں نے کوہٹا کی تجربہ گاہ میں سن 74 میں یورینیم کی افزودگی کا کام شروع کیا. ان کی محنت سن 78 میں رنگ لائی, 78 میں رنگ لائی, اور سن 82 تک وہ 90% یورینیم کی افزودگی کے قابل ہو گئے. ڈاکٹر عبدالقدیر خان کے مطابق پاکستان کے جوہری سائنسدانوں نے سن 84 میں جوہری بم تیار کرنے کی صلاحیت حاصل کر لی تھی 84 میں. انہوں نے جنرل ضیاء الحق سے کہا کہ وہ کھلم کھلا پاکستان کی طرف سے جوہری بم کی تیاری کے عزم کا اعلان کریں, لیکن ان کے امریکی نواز وزیر خارجہ اور دوسرے وزیروں نے سخت مخالفت کی تھی 84 میں. کیونکہ 77 میں آپ کو بتائیے, پھر اس کے بعد پاکستان کے جو مسئلے مسائل شروع ہو جاتے ہیں, ضیاء الحق صاحب آ جاتے ہیں اور ڈاکٹر قدیر خان نے بھی چاہا کہ ہم نے ایٹم بم بنایا, اس کی کھلم کھلا ہو جانا چاہیے پرچار. آخر کار مئی 1998 میں جب انڈیا نے جوہری تجربات کیے تو پاکستان کے لیے کوئی چارہ نہیں رہ گیا تھا, وہ بھی جوہری تجربات کرے, اور یوں پاکستان بھی جوہری طاقتوں کی صف میں شامل ہو گیا. یہ آصف جیلانی کی تحریر تھی تو میں نے آپ کے ساتھ شیئر کی. آج یوم تکبیر کے حوالے سے پیغام سنیے ہمارے ڈاکٹر عبدالقدیر خان کا یہ پیغام. یہ وہ ہیروز ہیں جنہوں نے ملک کے لیے کام کیا. قربانی صرف ہیرو دیا کرتے ہوتے ہیں, میرے اور آپ کے جیسے انہوں کیا قربانی دینی. سماعت فرمائیے.
رحمان رحیم, میرے عزیز پاکستانی بھائیوں بہنوں بچوں, السلام علیکم. سب سے پہلے آج آپ کو یوم تکبیر یعنی 28 مئی کے لیے مبارکباد دیتا ہوں. یہ وہ دن ہے جس دن ہماری محنتوں کا, میرے میرے رفقہ کار کی محنتوں کا ثمر جو تھا وہ آپ سب کو ملا اور آپ سب نے دیکھا. اور ہم لوگوں نے بڑی محنت کی تھی, 18-18 گھنٹے 20-20 گھنٹے کام کرتے تھے, اور میں تمام چیزیں چھوڑ چھاڑ کے بڑی اعلیٰ نوکری وغیرہ پاکستان آیا تھا. 71 کے بعد جو ہمارا حشر ہوا تھا وہ میں کبھی بھول نہیں سکتا تھا, اور میں نے اس وقت یہ پیشکش کی بھٹو صاحب کو کہ میں ایٹم بم بنانے کی صلاحیت رکھتا ہوں, میں انشاءاللہ بنا دوں گا. تو انہوں نے فوری مجھے تمام سہولتیں دے دیں اور مجھے یہ کام جو تھا میرے سپورٹ کر دیا. اور ہم نے بہت ہی کم عرصے میں ماشاء اللہ 6-7 سال کے اندر ہی ایٹم بم بنا لیا, جو کہ دنیا کے لیے ایک معجزہ تھا. وہ کبھی تصور ہی نہیں کر سکتے تھے کہ وہ ملک جو گاڑیاں بیل گاڑیاں صحیح نہیں بنا سکتے, سائیکل صحیح بنا سکتے, وہ ایٹم بم کیسے بنا سکتا ہے. لوگ مذاق اڑاتے تھے, لیکن جب ہم نے بنایا اور میں نے دسمبر 84 کو جنرل ضیاء کو لکھ کر دیا, تاریخ میں موجود ہے وہ خط, کہ جی ہم نے ایٹم بم بنا لیا اور ہم ایک ہفتے کے نوٹس پر اس کو دھماکہ کر سکتے ہیں, تو وہ بےحد خوشی ہوئی. انہوں نے مجھے گلے لگایا, میری پیشانی چومی اور کہا کہ بس اب ہندوؤں کا ہم بیڑا غرق کر دیں گے اگر انہوں نے ذرا بھی ہمارے ساتھ بدمائشی کی. تو یہ وہ چیزیں تھیں کہ اس میں میرے ساتھیوں کا بڑا اہم کردار تھا, میری رہنمائی تھی, صبح سے شام تک ہم کام کرتے تھے اور ہم نے بہت تیزی سے یہ بنایا, بلکہ نہ صرف ایک بنایا کئی بنا دیے تھے. اور جنرل ضیاء سے کہا تھا کہ آپ جب حکم دیں گے تو ہم دھماکہ کرنے کو تیار ہیں. اور اس کے بعد ہندوستانیوں نے جب 98 کے اندر 11 مئی کو دھماکے کیے, تو پھر نواز شریف صاحب اس وقت وزیر اعظم تھے, ان سے کہا, مشاہد حسین سید تھے, ان سے وہ بڑے پیارے دوست تھے میرے, تو ان سے کہا کہ جی ہمیں چاہیے کہ ہم بھی دھماکہ کر دیں. فوری تھوڑی بہت ہچکچاہٹ تھی, لیکن ملک کا مفاد جو تھا وہ سب کو عزیز تھا, اور یہ فیصلہ ہوا کہ دھماکہ کر دیا جائے. اور پھر ہم نے ہندوستان کے 5 کے بدلے 6 دھماکے کر دیے اور ان کا منہ ہمیشہ کے لیے بند کر دیا. اس سے چند دن پہلے یعنی اپریل میں ہم نے لانگ رینج میزائل بنائی تھی, کیونکہ 1500 کلومیٹر جا سکتی تھی اور یہ ایٹم بم لے کے جا سکتی تھی, اور ہندوستان کے ہر شہر کو ہم 5 منٹ سے لے کے 10 منٹ کے اندر اڑا سکتے تھے, دہلی ہو, بامبے ہو, وغیرہ وغیرہ سب. تو اللہ تعالیٰ کا شکر ہے ہم نے پاکستان کو ناقابل تسخیر دفاع مہیا کر دیا, اور ابھی یہ جو ہے مودی وغیرہ یہ جو شور مچاتے ہیں ان کی کبھی جرات نہیں ہوگی کہ یہ پاکستان کے اوپر حملہ کریں. انہیں پتا ہے کہ اگر انہوں نے حملہ کیا تو نہ ہندوستان رہے گا اور نہ پاکستان, پھر دونوں ہی غائب ہو جائیں گے اور ہم بھی ان کو صفحہ ہستی سے مٹا دیں گے. بہت بہت مبارک ہو آپ کو دوبارہ. میں یہ کروں کہ یہ دفاعی کام جب ختم ہو گیا تو میں نے فلائی کاموں پہ دھیان دینا شروع کر دیا, اور ہم لاہور میں ایک فلائی ہسپتال بنا رہے ہیں جو کہ تکمیل کو پہنچ رہا ہے. ماشاء اللہ 8 منزلہ عمارت ہے اور اس میں کوئی 500 مریض جو ہیں وہ رہ سکیں گے, اور وہاں پہ ڈائلسس سینٹر بھی ہے, اور ہم نے جو اس کا او پی ڈی ہے وہ بہت بڑا بنایا ہوا ہے, اور ہم نے صرف 4 سال کے اندر 5 لاکھ لوگوں کا مفت علاج کیا. نہ صرف کنسلٹیشن بلکہ دوائیں بھی ہم مفت دیتے ہیں. تو آپ اس کو دھیان میں رکھیے گا, مدد کیجیے ہماری اس کام میں, کیونکہ یہ غریبوں کے لیے بہت ضروری اور اہم چیز ہے کہ ان کو طبی امداد مہیا کی جا سکے. میں آپ سب کو پھر دلی مبارکباد دیتا ہوں, اور آپ پاکستان کا خیال رکھیے, پاکستان کے لیے جان دیجیے جس طرح ہم نے اپنی جان دے دی اور پورے خاندان کو قربان کر دیا یہاں آ کر. ہمیں اس پہ کوئی شکایت نہیں ہے, ہم نے اپنا فرض ادا کر دیا. میں ایٹم بم بنا سکتا تھا, مجھے یہ صلاحیت آتی تھی, اور کسی کو پاکستان میں علی بے بھی نہیں پتا تھا اس کا. اور میں نے جب بھٹو صاحب سے کہا تو انہوں نے فوری یقین کر لیا, کیونکہ میں جھوٹ نہیں بول رہا تھا. اور پھر پورے پروگرام کے ہیڈ غلام شاہ صاحب تھے جو کہ 76 سے لے کے 93 تک, اور ان کا جو خط تھا زاہد ملک صاحب کو لکھا تھا انہوں نے شاہد الرحمان تھا, اس میں انہوں نے پوری تفصیل لکھ دی تھی کہ کس طرح میں نے اور میرے رفقۂ کار نے دن رات محنت کر کے ایٹم بم بنایا تھا, اور کس طرح ملک کو ناقابل تسخیر دفاع مہیا کیا تھا. تو آپ آرام کیجیے, دعا کیجیے پاکستان کے لیے, تعلیم اور صنعت کے اوپر دھیان دیجیے کہ تاکہ یہ ملک جو ہے ترقی یافتہ ہو جائے, تعلیم کے حساب سے بھی اور صنعت کے حساب سے بھی. اللہ تعالیٰ آپ سب کا حامی و ناصر ہو. والصلاۃ والسلام علیکم ورحمۃ اللہ وبرکاتہ.
بہت شکریہ, یہ پیغام تھا ڈاکٹر عبدالقدیر خان کا. صاحب ایک انفارمیشن میں آپ کے ساتھ شیئر کرنا چاہتی ہوں. آج یوم تکبیر کے حوالے سے آپ نے سن لیا ڈاکٹر قدیر خان کا پیغام. کینیڈا میں یقیناً ہم اپنی بیٹیوں اور بیٹوں کے رشتوں کے لیے بعض اوقات کنسرنڈ ہوتے ہیں. میں آپ سے ریکویسٹ کرنا چاہتی ہوں, بلکہ میں پروفائل نکالنا چاہ رہی ہوں. اگر آپ اپنے بیٹے کے لیے رشتہ دیکھ رہے ہیں, اگر اچھی فیملی, میرا خیال ہے کہ اگر والدین, خاص طور پہ لڑکے کی ماں, جب آپ اپنے بیٹے کے لیے رشتہ دیکھ رہے ہیں, تو میں آپ سے ریکویسٹ کرنا چاہتی ہوں, ایک لڑکے کی جو لڑکی کی ماں سے ضرور ملاقات کرنا چاہیے, تاکہ جیسی ماں ہوگی جیسا باپ ہوگا بچے بھی اسی طرح کے ہوں گے, بیٹی بھی ویسی ہوگی. ماں کا رکھ رکھاؤ جیسا ہوگا بیٹی کا رکھ رکھاؤ بھی ویسا ہوگا. میرے پاس ایک بہت پیاری بیٹی کا ایک پیغام میرے پاس ہے. اگر آپ کے بیٹے پڑھے لکھے ہیں, یقیناً میچ کے لیے وہ کہتے ہیں نا کہ ایک طرح کا میچ ہونا چاہیے, تو میری آپ سے ریکویسٹ ہے کہ آپ مجھ سے رابطہ کر سکتے ہیں. اس بچی نے ماسٹرز کیا ہے کمپیوٹر آئی ٹی میں, انفارمیشن ٹیکنالوجی میں اس نے ماسٹرز کیا ہے. ماشاء اللہ یہاں کے ہاسپٹلس کے ساتھ کام کیا. ایک بات یاد رکھیے گا, ایک بچی جو آئی ٹی میں یعنی کمپیوٹر ٹیکنالوجی میں اپنا ماسٹرز کر رہی ہے یہاں کی یونیورسٹی میں, اس کے لیے وہاں ہی سے کوئی لڑکا ڈھونڈ لینا یا کسی سے شادی کر لینا کوئی اتنا مشکل کام نہیں ہوگا. آپ فیملی سے ملاقات کیجئے گا, شی از اے ویری سویٹ گرل. اگر آپ اپنے بیٹے کے لیے رشتہ دیکھ رہے ہیں اینڈ یو آر لوکنگ فار اے گڈ فیملی, اس بچی نے ماسٹرز کیا ہوا ہے کمپیوٹرز میں, کمپیوٹر ٹیکنالوجی میں, اور یہیں سے ماسٹر کیا ہے. ماشاء اللہ یہاں پہ بہترین انسٹیٹیوشن میں پڑھتی بھی کام بھی کرتی رہی ہیں, ہاسپٹلز میں کام کیا ہے. میں اس بچی کی پروفائل ہی آپ لوگوں کے ساتھ بلکہ سیٹ تھوڑی سی کرنا چاہ رہی تھی. تو اگر اف یو آر لوکنگ فار یور اپنے بیٹے کے لیے آپ رشتے کی تلاش میں ہیں, تو میری ریکویسٹ ہے آپ مجھے کال کر لیجئے گا, میں اس بچی کے والدین کا نمبر آپ کو دے دوں گی. ونڈرفل فیملی, یعنی آج تک ان کے گھر میں دادی کا خیال کس طرح رکھا جاتا ہے آپ جا کے خود دیکھ لیجئے گا. یعنی اپنی دادی کو انہوں نے یا اپنے باپ کو دیکھا ہے کہ اس نے اپنی ماں کو ہاتھ کے چھالے کی طرح ہاتھ کے اوپر رکھا ہوا ہے, تو یقیناً بچوں کو ان فیملی ویلیوز کا پتہ ہے. अगर आप अपने बेटे के रिश्ते की तलाश में हैं तो आप मुझे कॉल कर लीजिएगा. आई विल मेरी कोशिश होगी कि मैं इस फैमिली से आपकी मुलाकात करा दूं. वेरी गुड गर्ल, क्वालिफाइड एजुकेटेड गर्ल. इस बच्ची ने मास्टर्स किया है कंप्यूटर्स में. ठीक, तो आप मुझे कॉल कर लीजिएगा, मैं उन फैमिली का नंबर आपको पास कर दूंगी अगर आप अपने बेटे के लिए रिश्ता देख रहे हैं. मेरा नंबर 6478986245 8986245 8986245. आपको याद है ना, वो किसी ने कहा कि बेटा बगल में ढिंडोरा शहर में, सुना हुआ है ना आपने. बस जी, मेरा हाल वही वाला ही है. मैसेज मेरे सामने है और मैं भूल गई कि मैं कहाँ ढूंढ रही हूँ. आई डोंट नो कैसे ढूंढूँ कैसे ढूंढूँ. अब यहाँ से मुझे इनबॉक्स में जाना नहीं आता. तो ये एक बच्ची मेरे पास है, मेरी एक बेटी है जिसके लिए वी आर लुकिंग फॉर कि अगर आपके बेटे एजुकेटेड बेटे हैं, क्योंकि तालीम के लिहाज से तालीमी जहन जो है वो एक जैसा ही होना चाहिए. इसने मास्टर किया है इन ई हेल्थ, कंप्यूटर साइंस बिजनेस एंड हेल्थ में. इस बच्ची की एजुकेशन जो है मास्टर्स इन ई हेल्थ, कंप्यूटर साइंस बिजनेस एंड हेल्थ में इसने मास्टर्स किया है यहाँ के हॉस्पिटल्स में. एक बात याद रखिएगा, ये बच्ची हिजाब लेती है हस्बैंड वाइफ मिलके, और ना तो मैं किसी बच्चे को मजबूर कर सकती हूँ, ये बच्ची हिजाब ज़रूर लेती है. वेरी नाइस फैमिली, वंडरफुल फैमिली. अगर आपके बेटे को हिजाब की नहीं ज़रूरत, तो कल को आपको बच्चे आपस में सेटल करके भी चीज़ों को आगे लेके जा सकते हैं. ये बच्ची हिजाब ओढ़ती है, वंडरफुल फैमिली. मेरा नंबर 6478986245. इस बच्ची ने ई हेल्थ में मास्टर्स किया है, यहीं की एक यूनिवर्सिटी से, कंप्यूटर साइंस बिजनेस एंड हेल्थ में. यू कैन कॉल मी अगर आपके बेटे या आपके किसी दोस्त के बेटे के लिए उनकी फैमिली रिश्ते की तलाश में है, तो गिव मी अ कॉल. मैं आपकी इनसे मुलाकात करवा दूंगी, इस फैमिली से मुलाकात करवा दूंगी. मेरे साथ डॉक्टर अदनान हैं. अब डॉक्टर अदनान क्यों हैं साहब? आज मैंने आपसे कहा कि दो खबरें बड़ी इंपॉर्टेंट हैं. एक तो आपको पता ही है कि वो जो एक हमारे इंग्लैंड के एक प्लेयर हैं बेन स्टोक्स, उन्होंने बड़ी कमाल के इंकशाफ किए हैं. और मैं तो आपको पता ही है बिल्कुल पैदल हूँ क्रिकेट से बहुत ज़्यादा, मगर जाहिर है इट्स अ स्ट्रेंज न्यूज़ के बेन स्टोक्स क्या लिखते हैं अपनी किताब में. डॉक्टर अदनान से बेहतर कौन बताएगा. ऑफ कोर्स अगर आपको इतना याद है कि 2019 में जब वर्ल्ड कप हुआ था, तो इंडिया ने बार बार कहा था कि हम क्योंकि मोदी साहब ने ये कहा था कि पाकिस्तान के साथ हम नहीं खेलेंगे, इंडिया की टीम जो है पाकिस्तान के साथ नहीं खेलेगी. और फिर जब मैच होता है और तब भी यही कहा जाता है, मगर फाइनल होने का था हम पाकिस्तान के साथ नहीं खेलेंगे. अब उसका एक ही तरीका का था कि किसी तरीके से पाकिस्तान को रोकते. अरे पाकिस्तान की टीम ने थोड़ा सा लाउजी गेम करी थी, मगर उसमें किसी न किसी तरीके से बंदा क्रिकेट के फाइनल में पहुँच ही जाया करता होता है. अगर इंग्लैंड से इंडिया हार जाता तो पाकिस्तान के लिए एक स्कोप था कि शायद वो फाइनल में इंडिया के अगेंस्ट जाके खड़ा हो जाता. अब ये मैं नहीं कह रही, ये बेन स्टोक्स ने अपनी किताब लिखी है. क्या लिखते हैं डॉक्टर अदनान हमसे शेयर करेंगे. डॉक्टर अदनान अस्सलाम वालेकुम.
जी वालेकुम सलाम अरफा पा, सभी सुनने वालों को रेडियो साजो आवाज और 770 पे मैच पॉइंट और डॉक्टर अदनान की तरफ से ईद मुबारक और सबको अस्सलाम वालेकुम.
वालेकुम अस्सलाम आर प्राइड आर वेरी स्वीट डॉक्टर अदनान, माशाल्लाह. यहाँ पे प्रैक्टिस कर रहे हैं डॉक्टर अदनान. डॉक्टर दिलनशीन अपने पढ़ाई के मराहल में से गुजर रहे हैं, वो अपनी उन जिम्मेदारियों को पूरी करती हुई जा रही हैं. अ वंडरफुल फैमिली, अ वंडरफुल फैमिली. डॉक्टर अदनान, आज ये जो एक इतना तहलका खेज इंकशाफ हुआ है, क्या फरमाएंगे आप?
जी अरफाबा, मैं इसको शॉर्टली इसको समराइज करूंगा, लेकिन पहले जिन लोगों ने अभी अपने रेडियो सेट्स ऑन किए हुए और जो जानना चाहती हैं कि हु इज बेन स्टोक्स, बेन स्टोक्स कौन है. बेन स्टोक्स इज अ गेम चेंजर. पाकिस्तान की तरफ से अब्दुल रजाक, भारत की तरफ से युवराज सिंह, इंग्लैंड की वन एंड ओनली बेन स्टोक्स. बेन स्टोक्स आजकल का अब्दुल रजाक और आजकल का युवराज सिंह है, जो एक लम्हे में इंग्लैंड की तरफ से चाहे वो बॉलिंग से हो चाहे बैटिंग से हो वो गेम चेंज कर सकता है. बेन स्टोक्स जो है उनके बारे में ये भी बता दूं आपको कि उनको पिछले साल का बेहतरीन क्रिकेटर का अवार्ड भी दिया गया है, क्रिकेट प्लेयर का, आईसीसी बेस्ट प्लेयर का अवार्ड भी दिया गया है. इसके अलावा बीबीसी ने अनाउंस किया था कि बीबीसी बेस्ट प्लेयर ऑफ द ईयर 2019 का अवार्ड भी उन्हीं को दिया गया है। बेन स्टोक्स अगर ना होते तो इंग्लैंड की टीम शायद ये वर्ल्ड कप जीतने में कामयाब कभी ना हो पाती, चाहे जैसे ही हुई। तो बेन स्टोक्स का जो सारा ये पेंडोरा बॉक्स खुला है, उन्होंने एक बुक लिखी जिसका नाम है ऑन फायर। और आप लोग जानते होंगे कि क्रिकेट के नामी गिरामी एडिटर जो रिचर्ड गिब्सन है, जो बेशुमार दूसरी बुक्स और बायोग्राफी में एलेस्टर कुक जो थे इंग्लिश टीम के कप्तान थे और बड़े कामयाब कप्तान जिन्होंने भारत को भारत में शिकस्त दी थी जाके इंग्लैंड की टीम में, बड़ा रेयर चांस है ये, उनकी ऑडियो बायोग्राफी में भी रिचर्ड गिब्सन का हाथ था और उन्होंने इनकी हेल्प की थी। तो इस बुक को भी रिचर्ड गिब्सन के साथ मिलके ऑन फायर में बेन स्टोक्स ने बहुत सी जगह पर रोशनी डाली। और जिस खास वाक्य का आपने जिक्र किया, मैं उस पे जाने से पहले आपको ये बताना चाहता हूँ अपने यहाँ पर सुनने वालों को साजो आवाज के ऊपर, ई आवाज के ऊपर, कि इस बुक के अंदर उन्होंने बहुत से टॉपिक छोड़े। उसमें एक टॉपिक का नाम था फायर स्टॉर्म, एक टॉपिक का नाम था फोकस, एक का नाम था एटीट्यूड और एक का नाम था स्मार्ट्स। जब उन्होंने स्मार्ट्स का जो उन्होंने इसके ये बुक के बहुत से चैप्टर थे, जो स्मार्ट्स का चैप्टर था, स्मार्ट्स की चैप्टर में जो पहली उन्होंने जो रोशनी डाली वो अपने बर्मिंगम के एजबेस्टन क्रिकेट ग्राउंड के ऊपर जो मैच था, बहुत से जो पाकिस्तानी फॉलोअर्स हैं क्रिकेट के वो ये मैच नहीं भूल सकते, क्योंकि पूरे पाकिस्तान की और अराउंड द वर्ल्ड जो पाकिस्तानी फॉलोअर्स और ग्रीन टीम फैन है उनकी नजर इस मैच के ऊपर की थी कि एजबेस्टन में क्या होने वाला है। पाकिस्तान के पास उस वक्त दो मैच बच गए थे, एक अफगानिस्तान का मैच आपको याद होगा जिसमें काफी खून खराबा हुआ और मार कुटाई हुई, और आखिरी मैच जो था वो बांग्लादेश से था। पाकिस्तान के लिए जरूरी था कि वो बांग्लादेश को भी शिकस्त दे और बांग्लादेश से पहले अफगानिस्तान जो कि कमजोर हरीफ है उसको भी शिकस्त दे। और पाकिस्तान का अफगानिस्तान से जो मैच हुआ वो बड़ी मुश्किल से पाकिस्तान जीता, लेकिन आखिर में बहरहाल वहाब रियाज ने ये मैच जितवा दिया आपको चार विकेटों से, और आखिरकार पाकिस्तान के लिए रास्ता बिल्कुल क्लियर हो गया। तो दो मंजिलें आ गई थी। अगला मैच जो होने जा रहा था वो बिग मैच था, इंडिया वर्सेज इंग्लैंड एजबेस्टन क्रिकेट ग्राउंड पे, और पाकिस्तान अपना आखिरी मैच बांग्लादेश के खिलाफ खेलना था। पाकिस्तान के लिए डू डाई सिचुएशन थी, लेकिन ये जरूरी था कि दूसरे मैच में भारत की टीम इंग्लैंड को शिकस्त दे दे। भारत की टीम का शुरू से इस मैच में पल्ला भारी था, हमें अच्छी तरह से याद है कि ये ई वास के प्लेटफॉर्म पे हमने लाइव शो किया था और काफी डिटेल डिस्कशन हुई थी, और हम अराउंड द ग्लोब हमें कॉल्स आई थी पाकिस्तान से, यूएसए से, जिसमें हमारे जो भारतीय बहन भाई हैं काफी गम और गुस्से का इजहार किया जा रहा था कि ऐसा क्यों कहा जा रहा है कि भारत जो है ये मैच जानबूझ के हार गया। तो मैंने उनसे बहरहाल मैंने बार बार ये कहा कि ये मैं नहीं कह रहा, ये माइकल होल्डिंग वेस्ट इंडीज के जो मुबस्सिर हैं और दुनिया भर के जो मुबस्सिर हैं इंग्लिश मुबस्सिर, वो भी ये कह रहे थे कि भारत की बॉडी लैंग्वेज टीम इस मैच के अंदर अच्छी नहीं है। इसी एजबेस्टन के मैच के बारे में अब जब बेन स्टोक्स ये किताब लिखते हैं ऑन फायर रिचर्ड गिब्सन के साथ, तो वो इसी जो स्मार्ट गेम्स वाला जो चैप्टर है उनका, उसमें जो पहला इन्होंने जो बंद लिखा है उसी बंद में इन्होंने इसका जिक्र किया है, और वो इसकी रोशनी इस तरह से डालते हैं कि वो कहते हैं कि महेंद्र सिंह धोनी जो है भारत के साबिक कप्तान और वर्ल्ड कप विनिंग कैप्टन, वो तो बहुत बाद में आए गेम के अंदर, उन्होंने कहा कि हमारा जो सारा मैच था वो विराट कोहली और रोहित शर्मा ने बना दिया था। उनका कहना यह था कि अगर महेंद्र सिंह धोनी चाहते, क्योंकि उनको किलर इंस्टिंक्ट वाला धोनी कहा जाता है इंडिया की टीम के लिहाज से, और उनको गेम फिनिशर भी कहा जाता है कि वो फिनिश करते हैं गेम को स्ट्रेट सिक्स के साथ। धोनी के लिए बेन स्टोक्स ने यह कहा कि धोनी जब क्रिकेट ग्राउंड पे आए और धोनी जब वो मैच खेल रहे थे, तो धोनी के बारे में उनका कहना था कि अगर जो उनकी प्रेडिक्शन थी उनकी पूरी टीम की कि धोनी इस मैच को 15 से 17 बॉल पहले ही खत्म कर सकते थे। धोनी और केदार जाधव ने बहुत स्लो खेल खेला, आपको याद हुआ कि केदार जाधव बड़ी मिसिंग कर रहे थे, और एक दफा भी नॉन स्ट्राइकर एंड पे खड़े महेंद्र सिंह धोनी उनको काउंसिल करने के लिए या हाथ के इशारे से या बल्ले को लहरा के उन्होंने नहीं कहा केदार जाधव को कि व्हाट आर यू डूइंग मैन, यू नीड टू चेंज द स्ट्राइक और यू नीड टू रोटेट द स्ट्राइक। और केदार जाधव बिल्कुल एक वन साइडेड गेम कर रहे थे, और महेंद्र सिंह धोनी और उनकी बॉडी लैंग्वेज में कोई इंटरेस्ट आपस में नहीं देख रहा था, क्योंकि आपको अमूमन नॉन स्ट्राइकर एंड से बड़ी एक आपाधापी होती है इतने क्रूशियल क्रंच मैच में, जिस तरह की आपको याद होगा कि कितनी टेंशन हो गई थी न्यूजीलैंड और इंडिया के मैच में, जो न्यूजीलैंड से भारत की टीम शिकस्त खा बैठी। लेकिन बेन स्टोक्स का कहना है अपनी बुक ऑन फायर के अंदर कि इससे बहुत पहले रोहित शर्मा और विराट कोहली जब सिंगल ले रहे थे तो उनकी बॉडी लैंग्वेज के पिच के ऊपर हमने और नायब कप्तान को पता चल गया था कि भारत ये मैच किसी कीमत पे नहीं जीतना चाहता, انہوں نے کسی بھی جگہ پر اپنی بک میں یہ ذکر نہیں کیا بڑے کھل کے کہ پاکستان کو باہر کرنے کے لیے, لیکن انہوں نے کہا کہ بھارت جو ہے یہ جان بوجھ کے انگلینڈ کو لیڈ دی, ان کو فرنٹ لائن پہ لے کے آیا کہ بھارت جو ہے جان بوجھ کے بیک فٹ پہ گیا. اور بھارت کی ٹیم سے جب کھیلتے ہوئے انہوں نے کہا کہ مجھے پچھلے 5 سال میں جتنے بھی فارمیٹ میں کرکٹ کھیلی ہے, ٹیسٹ فارمیٹ میں, T20 فارمیٹ میں یا ODI فارمیٹ میں, کسی بھی لمحے انہوں نے بھارت کی ٹیم کو ایون بڑے ہی خطرناک حالات میں جہاں انگلینڈ کی لیڈ ہوتی ہے وہاں پر بھی اس طرح سے لیگ کرتے ہوئے نہیں دیکھا. تو انہوں نے کہا کہ روہت شرما اور وراٹ کوہلی نے یہ بنیاد رکھتی تھی جس کو آ کے دھونی نے پایا تکمیل تک پہنچایا. تو اس کی اب وجہ یہ تھی جو بالکل آپ نے ٹھیک بتایا, آپ نے پروگرام کے شروع میں بتایا کہ بھارت جو ہے ان کا پہلے سے ہی جو وہاں پر جو سوشل میڈیا پہ بیانات آ رہے تھے ان کے سیاسی, حال کہ میں سیاست کو اس میں شامل نہیں کرنا چاہتا لیکن انفارچونیٹلی سیاست جو ہے وہ شامل ہو چکی تھی کرکٹ میں, ان کے جو سیاسی مبصر ہیں اور ان سب نے کھل کے یہ کہا تھا پرائم منسٹر سمیت کہ ہم پاکستان سے کرکٹ نہیں کھیلنا چاہتے. صرف دو ہی شخصیات ایسی تھی بھارت میں جنہوں نے اس کی مخالفت کی, لیکن وہ بھی مخالفت کس طرح سے کی, ایک سنیل گواسکر تھے اور ایک سچن رمیش تینڈولکر تھے. ان دونوں کا کہنا تھا کہ دس از ناٹ دا وے ٹو پل آؤٹ آف دا کرکٹ گراؤنڈ, پاکستان سے آپ کھیلیں, دس از ناٹ گڈ ٹو فور فیڈ دا میچز, پاکستان سے کھیلیں اور پاکستان کو شکست دے کے اپنی فتح کا جھنڈا گاڑ کے ان کو یہ جواب دیں. لیکن اس کا مطلب ہے کہ بھارتی ٹیم پہ اتنا پریشر تھا کہ انہوں نے سچن تینڈولکر اور سنیل گواسکر سابق کپتانوں کی بات نہ سنی, اور اس کا مطلب ہے کہ کچھ تو اس میں چل رہا تھا کہ جب اتنی چیزیں منظر عام پہ آ گئی اور بین سٹروکس کا کوئی تعلق نہیں ہے کسی پاکستانی مبصر سے, نہ ہی اس بک کی ایڈیٹنگ پاکستان میں کی گئی ہے, نہ ہی اس بک کا کوئی اقتباس کسی پاکستانی نے لکھا ہے, تو یہ سب چیزیں مل کے اب بھارت کو بہت ہائی لائٹ کر دیں گی. تو اب یہ بھارت کے کورٹ میں بال کہ اب دیکھنا یہ ہے کہ جو پنڈت ہیں, جو بھارتی پنڈت ہے کرکٹ پنڈت, وہ اس کا کیا جواب دیتے ہیں. مہندرا سنگھ دھونی جو آج کل پہلے ہی سیلف آئسولیشن میں دن گزارے ہیں COVID-19 کی وجہ سے, وہ کافی فارغ ہیں, تو امید ہے کہ وہ کافی سوچیں گے کہ اس کا جواب کیا دے رہے ہیں. اور آبویسلی بھارت کے کامیاب کپتان اور وننگ کیپٹن وراٹ کوہلی اور روہت شرما کے اوپر بہت بڑا یہ ایک الزام ہے, اور دے آر ویری گڈ فرینڈز آن دا فیلڈ بین اسٹروکس. تو بین اسٹروکس کا یہ ہم اگر یہ کہیں کہ انہوں نے اپنی بک بیچنے کی خاطر یا کچھ سستے شہرت حاصل کرنے کے لیے ایسا کچھ کیا ہے تو میں اسے بالکل اگری نہیں کروں گا. بین اسٹروکس کو اس وقت اللہ تعالیٰ نے جتنی عزت دے دی ہے 2019 کے اندر, ان کو اس عزت کے بعد اور شہرت کے بعد اتنی سستی شہرت کی کوئی ضرورت یا کسی قسم کی کوئی ان کو you didn't need that.
ڈاکٹر عدنان آپ کا بہت شکریہ, آپ نے بڑی تفصیل سے آپ نے بلکہ میں نے کہا کہ ڈاکٹر صاحب کی یہی خوبصورتی ہے کہ ہر چیز کا کور سے مطالعہ کر کے ہمیں انفارم کرتے ہیں. یعنی آپ نے پورا کا پورا بتایا کہ کون کون اس وقت یوراج کا ذکر کیا, بین سٹوکس کا, عبد القادر کا, گیم چینجرز کون ہے, اور یہ پورا کا پورا صورتحال وضاحت سے پیش کی. ڈاکٹر صاحب اس وقت T20 ورلڈ کپ کے بارے میں فیصلے کو بھی 10 جون تک مؤخر کیا جاتا گیا ہے. 2021 میں جو میچ ہونے تھے انڈیا میں, خیال کیا جاتا ہے کہ شاید وہ بھی کینسل ہو جائیں کیونکہ انڈیا ان کو ٹیکسز میں چھوٹ نہیں دے رہا.
دیکھیں اس کے بارے میں ابھی کافی میں یہ اس کی پریڈکشن کرنا ذرا اتنا ایزی نہیں ہے اس وقت, لیکن ابھی جو تاحال سنیل گواسکر کا جہاں میں نے نام لیا تھا, میں دوبارہ اس کا نام لوں گا کہ سنیل گواسکر نے اس کی مخالفت کی ہے کہ ان حالات کے اندر آسٹریلیا کے اندر ورلڈ کپ نہیں ہونا چاہیے. لیکن ابھی تک جو T20 ورلڈ کپ ہے اس کے بارے میں کوئی حتمی جو فیصلہ ہوا ہے وہ نہیں ہوا, لیکن سنا ہے یہ ہے کہ جو ابھی انہوں نے نام ریلیز نہیں کیے, لیکن سنا یہ گیا ہے کہ ICC کے جو میجر ممبران ہیں اس میں سے 4 جو میجر ممبران ہیں جن کا نام ظاہر نہیں کیا جا رہا کہ اس میں سے کون سے ملک شامل ہیں, ان چاروں نے اس ورلڈ کپ کو ڈیلے کرنے کی تجویز دی ہے. اور اس میں سے سب سے جو اسٹرانگ نام جو پوسیبلی جو کرکٹ پنڈت بتا رہی ہیں وہ بھارت کے جو ووٹ ہے وہ ان کے خلاف ہے. اب رائٹ ناؤ چونکہ یہ مسئلہ تھوڑا سا کھٹائی میں پڑا ہوا ہے, تو ابھی جو ریسنٹ اجلاس تھرسڈے کو ہوا ہے وہ کینسل ہو گیا ہے, اس پہ کوئی فیصلہ نہیں ہوا. تو 10 جون کا ہمیں ویٹ کرنا ہوگا, 10 جون کو نئی جو گورننگ باڈی سب یہ بیٹھیں گے دوبارہ, تو وہاں یہ فیصلہ کرنا ہوگا. لیکن تھوڑا سا جن لوگوں کو نہیں معلوم ہے یہ بتا دوں کہ یہ تھوڑا سا ایک پولیٹیکل پہلو بھی ہے ICC کے اندر, یہ ساری ورلڈ کپ کی گیم نہیں ہے اور نہ ہی یہ ورلڈ کپ کو فور فیڈ کرنے کے لیے یہ اجلاس منعقد کیا گیا ہے, کیونکہ اس کے پیچھے بھی تھوڑا سا ایک بھارتی لابنگ اور کچھ سلسلہ چل رہا ہے, اور وہ اس طرح سے چل رہا ہے कि आपको पता होगा कि 2015-16 में जो मनोहर साहब थे, शशंक मनोहर जो आईसीसी प्रेसिडेंट थे, आप लोगों को मालूम होगा कि जिन लोगों को नहीं मालूम मैं बता दूं ई आवाज के तवसत से कि अब एक जमाना होता था जब आईसीसी के प्रेसिडेंट चुना करते थे, जहीर अब्बास साहब पाकिस्तान के लेजेंडरी क्रिकेटर, ही वॉज द लास्ट मैन टू होल्ड द सीट ऑफ आईसीसी प्रेसिडेंट, उसके बाद से आईसीसी प्रेसिडेंट का जो स्लॉट है ये विद होल्ड कर लिया गया है, इसका नाम चेंज हो चुका है, अब आईसीसी का चेयरमैन होता है या सीईओ, उनका चीफ एग्जीक्यूटिव ऑफिसर होता है या उसको चेयरमैन बोलते हैं। तो उसके बाद से 2015-16 के बाद से शशंक जी जो है ये आईसीसी के नए चेयरमैन थे। उसके बाद 2017 में जब चैंपियंस ट्रॉफी में भारत को पाकिस्तान से शिकस्त हुई, तो उस साल के समर के बाद जब पाकिस्तान जीता चैंपियंस ट्रॉफी, तो उसके बाद दोबारा इनको रीइंस्टेट किया गया, क्योंकि बाकी जो जो उम्मीदवार थे वो इतने मजबूत उम्मीदवार नहीं थे और वो विदड्रॉन कर गए थे। तो ये जो अब 10 जून का इजलास है, जिसकी मेन तवज्जो जो है वो ये बताई जा रही है कि ये वर्ल्ड कप के लिए हो रहा है, कि वर्ल्ड कप ऑस्ट्रेलिया में होगा कि नहीं होगा, तो मेरे हिसाब से ये फोकस वर्ल्ड कप नहीं है, बल्कि ये फैसला होना है कि शशंक मनोहर आईसीसी के सीईओ रहेंगे कि नहीं रहेंगे, क्योंकि मेरे हिसाब से उनका जो टाइम लिमिट है वो पूरा हो चुका है। तो अब क्या भारती हम एक और सीईओ या भारती चेयरमैन देखने जा रहे हैं, या ये चेयरमैन किसी और मुल्क से होगा, इस फैसले की भी सारी कड़ियां जो है वो इसी मीटिंग में मिल रही हैं। लेकिन जो मुद्दा सामने डाला जा रहा है वो डाला जा रहा है T20 वर्ल्ड कप का, क्योंकि मेरे लिए सिर्फ ये एक हैरानी की बात है कि T20 वर्ल्ड कप की जहां COVID-19 की बात करते हैं कि COVID-19 से ये वर्ल्ड कप नहीं होना चाहिए, तो मैं आपको ये बता दूं कि ऑस्ट्रेलिया जो है अपना रेगुलर सीजन जो है वो रिज्यूम करने जा रहा है 12 अगस्त से, और ODI मैच शुरू कर देगा जिम्बाब्वे से 12 अगस्त के बाद से, और उसके बाद T20 मैचेस खेलेगा वेस्ट इंडीज की टीम के साथ, और ये मैचेस होने जा रहे हैं 4 अक्टूबर से, और उसके बाद भारत से वो 17 अक्टूबर को खेलने जा रहे हैं। तो इट मींस सारे मैचेस मुतवातर हो रहे हैं, अगर सारे मैचेस हो रहे हैं और भारत भी वहां खेलने जा रहे हैं अक्टूबर में, तो वर्ल्ड कप में क्या मुजायका है? तो दिस मींस दैट समथिंग इज फिशी अंडरनीथ।
डॉक्टर साहब बहुत शुक्रिया, प्लीज़ बी पार्ट एंड पार्सल ऑफ द प्रोग्राम आइंदा भी, ताकि मैं आपको इतना बताऊं कि हम दुनिया में क्या कंट्रोल करने जा रहे हैं, यानी हमारे यूथ के लिए क्रिकेट ऑफ कोर्स इज अ गेम, और अगर ये सारी चीज़ें करप्ट हैं तो कहाँ आप करप्शन को रोकेंगे? आप अपनी यूथ को, अपने नौजवान नस्ल को क्या सबक पढ़ा रहे हैं?
क्योंकि देखें स्पोर्ट्स से आपको, अब अगर आप बात करती हैं पॉलिटिक्स की, करप्शन की, तो देखें जहां कोई नऊज बिला कोई खुदा तो है नहीं, आम बंदा बशर है, चाहे आप हैं, मैं हूं, लिस्नर्स हैं, या कोई हमारा भाई बहन है, तो ऑब्वियसली हम में फ्लॉज हैं। अब चाहे हम यूथ को लेक्चर देते हैं, नहीं देते, क्रिकेट पे देते हैं, स्पोर्ट्स पे देते हैं, उनको इन्वॉल्वमेंट चाहते हैं, COVID-19 चल रहा है, किसी को अपना पता नहीं है, दुनिया को अपनी इकॉनमी का नहीं पता, किस तरफ जा रही है, कोई साजिश बना रहा है, कोई इसको बैरूनी ताकत कह रहा है, कोई चाइना को, आई मीन एक पॉलिटिकल एक जाल बिछा हुआ है, किसी को कुछ समझ नहीं आ रही कि क्या हो रहा है। इन हालात के अंदर भी मैंने देखा है कि इन हालात के ऊपर भी हम जो वट एवर ओवर बिलीव आर, हमारा वट एवर ओवर रिलीजन है, लेकिन कोई भी शख्स ये नहीं सोचता कि हम कितने बेबस और कितने कमजोर हैं। वो आज भी एक दूसरे को नीचा दिखाने के लिए, चाहे वो करप्शन हो या कोई पॉलिटिक्स हो, हम एक दूसरे को नीचा दिखाने का कोई मौका हाथ से जाने नहीं देते।
डॉक्टर अदनान मेरे साथ, डॉक्टर अदनान आपका बहुत शुक्रिया कि आप अपने, मुझे पता है कि आप अपने क्लिनिक में थे, और सर थैंक यू वेरी मच,
थैंक यू सो मच, यू आर वेलकम आर साहब,
बहुत शुक्रिया, बहुत शुक्रिया। डॉक्टर अदनान क्रिकेट के हमारे एनालिसिस, उनसे बेहतर ना कोई कर सकता है, और डॉक्टर साहब का बहुत शुक्रिया कि मेरे साथ शामिल हुए। हम टेलीविजन से और फेसबुक से आपके से इजाज़त चाहेंगे। बड़ी प्यारी सी एक पोम है नासिर काजमी की, जिसको मैं शेयर करते हुए आपसे टेलीविजन और फेसबुक से इजाज़त चाहूँगी, मगर रेडियो पे हम आपके साथ होंगे 8:30 बजे तक। नासिर काजमी लिखते हैं, ओ मेरे मसरूफ़ खुदा अपनी दुनिया देख ज़रा, ओ मेरे मसरूफ़ खुदा अपनी दुनिया देख ज़रा, इतनी खलकत के होते शहरों में है सन्नाटा, झोंपड़ी वालों की तकदीर बुझा बुझा सा इक दिया, खाक उड़ाते हैं दिन रात, मीलों फैल गए सहरा, प्यासी धरती जलती है, सूख गए बहते दरिया, फंसते चल कर राख हुई नगरी नगरी, काल पड़ा, ओम मेरे मसरूफ़ खुदा अपनी दुनिया देख ज़रा। آپ کو پتا ہے کہ اس دفعہ ٹورنٹو میں بھی شدید گرمی پڑنے کا اندیشہ ہے, پاکستان میں بھی شدید گرمی پڑنے. دس از آل بیکاز ہم انسانوں نے ہر چیز میں مداخلت کر دی, ہر چیز میں مداخلت کر دی.
گلوبل وارمنگ,
گلوبل وارمنگ. صاحب میری آپ لوگوں سے ریکویسٹ ہے, آپ پتا ہے کہ پولر بیئرز بیچاروں کو فوڈ ہی نہیں مل رہی. اسٹرینج. ہمارے اسپانسرز کو پلیز ضرور تعاون دیجیے گا ایبل ایکسپریس رقم بھیجوانے کے لیے. آج مجھے محمد ایک ہمارے بھائی ہیں نیاگرا فال سے, ان کا مجھے میسج ملا, بہت شکریہ. آپ نے میگا منی ایکسچینج کی تعریف کی ہے, میگا منی ایکسچینج ہے, زوم ہے, ایبل ایکسپریس ہے, اور ایبل ایکسپریس نے بڑی محنت کی 6-7 سال ان لوگوں نے, بلکہ پاکستان رقم بھیجوانے کے لیے وایا بینک یعنی ہنڈی سسٹم کو ختم کرنا چاہتے تھے, مگر پھر وہی بات ہے نا کہ بہت سے آرٹیکل یہاں کے اخباروں میں بھی چھپے, پاکستان کو